यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। आइतबारदेखिको वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षति। बझाङमा पहिरोमा परि 23 जना बेपत्ता। विभिन्न जिल्लामा 6 जनाको मृत्यु। सुदूरपश्चिम प्रदेशका 5 पहाड़ी जिल्लामा विद्युत र टेलिफोन सेवा पूर्ण रूपमा अवरूद्ध। बाढ़ी पहिरो र डुबानबाट प्रभावितको तत्काल उद्धार गर्न गृह मन्त्रालयलाई प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन। सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रदेश विपद व्यवस्थापन कोषमा 25 करोड़ रूपियाँ उपलब्ध गराउने निर्णय। नेपाललाई चीनले कोरोना विरूद्धको 20 लाख डोज खोप अनुदानमा उपलब्ध गराउने र भारतको उत्तराखण्ड राज्यमा वर्षापछिको बाढ़ी र पहिरोका कारण कम्तीमा 24 जनाको मृत्यु।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात
तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। आइतबारदेखिको वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढ़ी पहिरोमा परि 26 जना बेपत्ता भएका छन् भने 6 जनाको मृत्यु भएको छ। बझाङको थलारा गाउँपालिका 4 डिखलामा आज बिहान पहिरो जाँदा 23 जना बेपत्ता भएका छन्। गाउँमाथिको ढोकदिना भन्ने ठाउँबाट पहिरो जाँदा 7 घर पुरिएका हुन्। बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका 18 जना र नरे पार्कीको घरका 5 जना रहेका छन्। गगने सार्कीको घरका हर्कु, धनगिरी, सीता, प्रवास, भूमिका, चिरञ्जीवी, इसरा, संजीव, सविता, सरोज, शर्मिला, पम्मा, सुभाष, विकास, मदन, कलुदेवी, एलिसा सार्की र एकजना नाम नखुलेका व्यक्ति रहेका गरी 18 जना छन्। यस्तै नरे पार्कीका घरका उजली, आयुष, हिमा र सीमा गरेर 5 जना छन्। तल्लो डिंखला र माथिल्लो डिखला गाउँ पहिराको जोखिममा रहेपछि 100 भन्दा बढ़ी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति माध्यमिक विद्यालय पारा काट्नेका शिक्षक मदन बहादुर साउदले बताउनुभयो। त्यस्तै कैलालीमा माछा मार्न गएका 3 जना बाढ़ीले बगाएर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका 3 का खड़क बहादुर घरती मगर, विक्रम घरती मगर र खड़क राणा मगर रहेको र उहाँहरूको खोजी कार्य जारी रहेको कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनुभयो। यसै गरी आज डोटीको सायल गाउँपालिका 6 मेललेखमा पहिरोले घर भत्किँदा 2 जनाको च्यापिएर मृत्यु भएको छ। मृत्यु हुनेमा सायल 6 मेललेखका सागर र 11 वर्षीय आशिष कुञ्जेडा छन्। हिजो राति घरमाथिबाट आएको पहिरोमा पुरिएर डडेलधुराको गन्याबधुरा गाउँपालिका 1 भातकाडाका 32 वर्षीय विष्णु अवस्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। यसै गरी जिल्लाकै अमरगढ़ी नगरपालिका 1 गएको पहिरामा परि 2 जना घाइते भएका छन्। धरानमा पहिरोले घर पुरिँदा 2 बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा धरान उपमहानगरपालिका 13 नागेश्वर मार्ग बस्ने निशान राईकी छोरी 8 वर्षीय निशु राई र 4 वर्षीय छोरा निहान राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। आज दिउँसो घरमाथिबाट पहिरो खस्दा निशान राईको टीनको छाना भएको एक तले घर पुरिएको छ। कालीकोटमा पनि आज 1 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण कञ्चनपुरको महाकाली र जोगबुढ़ा नदीमा आएको बाढ़ीले तटीय क्षेत्रका 200 घर डुबानमा परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका वड़ा नम्बर 9, 12 र 13 तथा दोधारा चाँदनी नगरपालिका वड़ा नम्बर 10 कुतिया कवर क्षेत्रका 200 घर डुबानमा परेका हुन्। बाढ़ीले 4 लेनको महाकाली पुललाई जोड़ने पहुँच मार्गका रूपमा निर्माण भइरहेको 6 लेनको सड़कमा पनि क्षति पुर्याएको छ। कञ्चनपुरका सहायक प्रमुख जिल्लाधिकारी अशोक भण्डारीले महाकाली नदी र जोगबुढ़ा नदीमा अहिलेसम्मकै ठूलो बाढ़ी आउँदा तटीय क्षेत्रका 100 घर परिवार प्रभावित भएको बताउनुभयो। नदीमा पानीको बहाव बढ़दो क्रममा रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब परीक्षक डीएसपी सिद्धराज नेौपानेले बताउनुभयो। आइतबारदेखि सुदूरपश्चिमका पहाड़ी जिल्लामा भइरहेको लगातारको वर्षापछि महाकाली लगायतका नदीहरूमा बाढ़ी आएको छ। हालसम्म मानवीय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ। बझाङको एक गाउँपालिकाको प्रहरी कार्यालय पनि डुबानमा परेको छ। कर्णालीको बहाव बढ़ेपछि बर्दियाका केही तटीय क्षेत्रका मानिस प्रभावित भएका छन्। भोलिसम्म नै वर्षाको सम्भावना रहेकाले सुरक्षित भएर बस्न गृह मन्त्रालयले स्थानीय नागरिकमा अनुरोध गरेको छ। आज पनि सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर एकका केही स्थान, प्रदेश नम्बर दुई लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। महाकाली नदीमा जलस्तरको बहाव अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। 92 वर्ष यताकै ठूलो जलस्तर महाकाली नदीमा मापन गरिएको छ। आज दिउँसो महाकाली नदीमा 5,47,224 क्युसेक पानी मापन गरिएको छ। सन् 2013 5,44,476 क्युसेक बहाव पानी अहिलेसम्मकै उच्च थियो। नदीमा पानीको बहाव उच्च भएपछि बनवासा पुल समेत जोखिममा परेको छ। पुलमा पैदल आवागमन समेत बन्द गरिएको छ। अहिलेसम्मकै उच्च बहावका कारण सारदा ब्यारेजमा रातो बत्ती बालिएको छ। जिल्लाको भीमदत्त नगरपालिकाको खल्लाम छेट्टीदेखि झोलुङ्गेसम्म र दोधारा चाँदनी नगरपालिकाको महाकाली किनारका सबै बस्तीहरूमा बाढ़ी पसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो। प्रदेश नम्बर दुईको तराईका अधिकांश जिल्लामा आज बिहानदेखि हावासँगै परेको मुसलधारे वर्षाका कारण जनजीवन प्रभावित भएको छ। वर्षाका कारण प्रदेश नम्बर दुईको अस्थायी राजधानी जनकपुरधाम सहित धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी तथा रौतहट जिल्लासम्मको जनजीवन प्रभावित बनेको छ भने धानबालीमा पानी पसेपछि किसानहरू मर्कामा परेका छन्। सुदूरपश्चिम प्रदेशका छ पहाड़ी जिल्लाको विद्युत र टेलिफोन सेवा पूर्ण रूपमा अवरूद्ध भएको छ। लगातारको वर्षापछि सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा संचार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ। संचार सम्पर्क विच्छेद हुँदा पहाड़ी जिल्लामा बाढ़ी तथा पहिरोका कारण भएको क्षतिको विवरण संकलन गर्न नसकिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले जानकारी दिनुभयो। बैतडीको सिगास गाउँपालिका वडा नम्बर 5 ढुंगाडमा सेती नदी गाउँमै पसेपछि गाउँलेहरू टापुमा फसेका छन्। गाउँमा नदी पसेपछि 60 भन्दा बढ़ी व्यक्ति टापुमा फसेको सिगास 5 का वडाध्यक्ष रामबहादुर धामीले बताउनुभयो। सेती नदीमा आएको बाढ़ीका कारण ढुंगाडका 100 भन्दा बढ़ी घरहरू डुबानको उच्च जोखिममा परेका छन्। बाढ़ीका कारण फसेका व्यक्तिहरूको उद्धार गर्न आज बिहानै प्रहरीको टोली त्यसतर्फ गएको प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले बताउनुभयो। यस्तै लगातारको वर्षाले तडीका विभिन्न ठाउँमा सड़क अवरूद्ध भएको छ। महाकाली राजमार्ग अन्तर्गत सदबाँज गोकुलेश्वर सड़क खण्ड, दोगड़ा केदार गाउँपालिका 3 खोचलेकमा पहिरोले सड़क खण्ड अवरूद्ध भएको छ। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढ़ीमा फँसेकाहरूको प्रतिकूल मौसमका कारण उद्धारमा समस्या भएको छ। कैलाली, कञ्चनपुर, बैतडी जिल्लाका विभिन्न नदीको बाढ़ीमा फँसेकाहरूको उद्धार गर्न हेलिकप्टर गए पनि प्रतिकूल मौसमका कारण उद्धार गर्न ढिलाइ भएको हो। नेपाली सेनाको हेलिकप्टर धनगढ़ी विमानस्थलमा अवतरण भएको र मौसममा सुधार आए लगत्तै बाढ़ीमा फँसेकाहरूको उद्धार कार्यमा जाने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढ़ी पहिरो र डुबानबाट प्रभावितको तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ। आज बिहान प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँडलाई सो निर्देशन दिनुभएको हो। यस्तै गृहमन्त्री खाँडले विपदको जोखिम कम गर्न र विपदजन्य घटनाबाट मानिसको जीवज्यानको सुरक्षा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। उहाँले उद्धार तथा राहत कार्यमा कुनै कमी हुन नदिई काम गर्न सबै सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभरका 9 जिल्लाहरूमा 25,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय धनगढ़ीमा आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले तत्कालका लागि सबै जिल्लाहरूमा विपद व्यवस्थापन, राहत तथा उद्धारका लागि जिल्ला व्यवस्थापन कोषमा 25,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री एवं सरकारका प्रवक्ता पूर्णा जोशीले बताउनुभयो। यसैगरी बैठकले प्रदेश विपद व्यवस्थापन कोषमा 25 करोड़ उपलब्ध गराउने निर्णय गरेको छ। लगातारको वर्षाका कारण भित्र्याउने बेलाको धानबाली नष्ट भएपछि किसान चिन्तित बनेका छन्। कैलालीको पवेरा, हसुलिया, लालबोजी, भजनी लगायतका क्षेत्रमा किसानहरू बाढ़ी र डुबानकै बीच खेतबारीमा गएर धानबाली उठाउन थालेका छन्। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
धान बाली भित्राउने बेला वर्षाले धान बालीमा ठूलो क्षति पुर्याएपछि किसानहरू मर्कामा परेका छन्। अविरल वर्षासँगै आएको बाढ़ीले दक्षिण पूर्वी क्षेत्रमा धान बाली डुबान गरी नष्ट गरेको र कतिपय ठाउँमा खेतबारीमा काटेर राखेको धान बाली समेत बगाएको किसानहरूको भनाइ छ। लालबोजी कुटीका मोती साउद बाढ़ीले करिब 6 बिगामा लगाएको धान बाली नष्ट गरेको बताउनुहुन्छ हँसुलिया भितरिएका राज समाज चौधरी।
मेरो लगभग 6 बिगा जग्गामा लगभग यो च्याउन लागि यो तयार भएको धान पुरा नष्ट गरेको छ, पुरा बाढी आएर पुरै बगाएको छ।
वर्षाले पाकेको धान बाली सँगै भर्खरै लगाएको आलु तोरीमा समेत क्षति पुर्याएपछि किसान यज्ञ चौधरीलाई चिन्ताले पिरोलेको छ। धान बाली भित्राउन नपाउँदा चिन्तित देखिएका किसानहरूले बाढ़ीबाट भएको क्षतिको एकिन विवरण लिई आफूहरूका लागि राहतको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन्। कैलालीमा यसपालि धान उत्पादन वृद्धि हुने अनुमान गरिएको भए पनि बेमौसमी वर्षापछि धान बालीमा पुगेको क्षतिका कारण धान उत्पादनमा ह्रास आउन सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ। अन्न भण्डारका रूपमा लिइने कैलालीमा करिब 72,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। यहाँका अधिकांश किसानहरू घरैसी खर्चदेखि मलखाद जस्ता सबै खाले खर्चको जोग गर्न धान बालीमा निर्भर देखिन्छन्। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
नेकपा माओवादी केन्द्रले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन बाहेक अन्य तहका सम्मेलनको तालिका हेरफेर गरेको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो। बैठकले पार्टी सदस्यता नवीकरणको म्याद कार्तिक 25 गतेसम्म, टोल सम्मेलनहरू कार्तिक 27 गतेसम्म र ओडा सम्मेलनको म्याद मंगिर 4 सम्म थप गरेको छ। यस्तै पालिका सम्मेलन मंगिर 11 गतेसम्म र प्रदेश सम्मेलन मंगिर 25 सम्म गरिसक्ने गरी म्याद थप गरेको माओवादी केन्द्रका प्रवक्ता महराले जानकारी दिनुभयो। यसै गरी माओवादी केन्द्रको स्थायी कमिटी बैठकले 149 सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने 79 सदस्यीय ज्येष्ठ कम्युनिष्ट मंच बनाएको छ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको अर्को बैठक कार्तिक 4 गते पुनः बस्नेछ। नेपाललाई चीनले थप 20 लाख मात्रा कोरोना विरूद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ। आज बिहान परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का र चीनिया विदेश मन्त्री वाङ यी बीच भएको टेलिफोन कुराकानीमा यीले नेपाललाई थप 20 लाख मात्रा कोरोना विरूद्धको खोप अनुदान उपलब्ध गराउने घोषणा गर्नुभएको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयका अनुसार टेलिफोन कुराकानीमा द्विपक्षीय सम्बन्ध, COVID-19 विरूद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र व्यवस्थापनका विषयमा छलफल भएको थियो। कुराकानीका क्रममा चीनिया विदेश मन्त्री यीले परराष्ट्र मन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिनुभएको थियो। नेपालमा आज थप 1096 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार 9,916 पीसीआर परीक्षण गर्दा 957 जना र 1,776 जनाको एन्टीजेन परीक्षण गर्दा 1,039 गरी 1,096 जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यस्तै पछिल्लो 24 घण्टामा कोरोना संक्रमणका कारण थप 12 जनाको मृत्यु भएको छ भने 1,004 जना संक्रमण मुक्त भएका छन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकलाई जीवनको उत्तरार्धमा समस्या हुन नहुने बताउनु भएको छ। देवघाट क्षेत्र विकास समितिले तनहुँको देवघाटमा सञ्चालन गरेको समाज कल्याण वृद्धाश्रमको आज निरीक्षणपछि उहाँले ज्येष्ठ नागरिकको सम्मान हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको जानकारी दिनुभएको छ। चितवनस्थित प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको अनुगमन र निरीक्षणपछि आयोजित कार्यक्रममा उहाँले सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिने बताउनुभयो। देशभरका 753 पालिकामा अहिले पालिका स्तरीय अस्पताल निर्माणको काम भइरहेको बताउँदै राज्यमन्त्री श्रेष्ठले अस्पताल निर्माण गर्दा योजना बनाएर गर्नुपर्ने बताउनुभयो। नेपालीहरूको महान पर्व बड़ा दशैं आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा साँझ देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जागराम बसेर मनाइने गरिन्छ। विजयादशमीका दिन शुरू भएको दशैंको टीकाको आजदेखि समापन हुन्छ। नेकपा एमाले यस वर्ष पनि दशैं तिहार नेपाल सम्वत र छठ पर्वको अवसरमा चियापान नगर्ने भएको छ। कोरोना भाइरसको संक्रमणको कारण एमाले चियापान नगर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु रसूलको 1496 जन्म जयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। सरकारले मुस्लिम समुदायलाई आज सार्वजनिक विदा दिएको छ। बीमा समितिद्वारा तयार गरिएका बीमा सम्बन्धी जनचेतनामूलक सामग्री तथा सन्देशहरू रेडियो नेपालको अनलाइन पोर्टलमा नियमित रूपमा प्रकाशन गरिने भएको छ। त्यस सम्बन्धी सम्झौता पत्रमा आज ललितपुरको कुपण्डोल स्थित बीमा समितिको कार्यालयमा बीमा समितिका निर्देशक कमल प्रसाद रेग्मी र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले हस्ताक्षर गर्नुभयो। बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सचेतना कार्यक्रमलाई प्राथमिकताका साथ देशव्यापी रूपमा संचालन गर्न जोड़ दिनुभए अनुसार अनलाइन संचार माध्यमबाट समेत बीमा सम्बन्धी चेतनामूलक सामग्रीहरूको प्रकाशन शुरू गर्न लागिएको बीमा समितिले जनाएको छ। सरकारले बीमाको दायरा विस्तार गर्दै चालू आर्थिक वर्षमा देशको कुल जनसंख्याको एक तिहाईलाई बीमाको दायरामा ल्याउने लक्ष्य राखेको छ। सरकारको सोही लक्ष्यलाई ध्यानमा राखी बीमाको पहुँच बढ़ाउँदै देशका विभिन्न भागमा बसोबास गर्ने विपन्न न्यून आय भएका तथा जोखिमयुक्त वर्गलाई समेत बीमाको दायरामा ल्याउन प्रतिबद्ध रहेको समितिले जनाएको छ। देशमा हाल 19 जीवन बीमा कम्पनी 20 निर्जीवन बीमा कम्पनी र 2 पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका छन्। बैतडीको दशरथ चन्द राजमार्ग फराकिलो बनेसँगै आवत जावतमा सहजता थपिएको छ। राजमार्गमा यसअघिका सांगुरा घुम्तीहरू अहिले फराकिला बनाइएसँगै सड़क दुर्घटनामा कमी आउने विश्वास गरिएको छ। बैतडीबाट संवाददाता सीपी लोहियाको रिपोर्ट।
राजधानी काठमाण्डौसँग जोड़िएको बैतडीको मुख्य सड़क दशरथ चन्द राजमार्ग फराकिलो बनाउने क्रम जारी रहेको छ। यसअघिका सांगुरा घुम्तीहरू अहिले फराकिलो बनाइएसँगै दुर्घटना न्यूनीकरण हुने सबैको विश्वास छ। पाटन बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी भाग्रथी भट्ट।
सड़कहरू चौडा भएका छन्, यसले धेरै फाइदा भएको छ। यो मोडहरूमा गाडी आउँदाखेरि एक्कासी ठोक्किने डर हुन्थ्यो, तलमाथिबाट गाडी नदेखिने कारणले पनि धेरै दुर्घटनाहरू बढ़िरहेका हुन्थ्यो। रोडहरू चौडा बनाएका कारणले मान्छेहरूलाई हिँड्न र मोडहरूमा गाडी पनि देखिने भए यताउति गर्न सजिलो हुन्छ।
दशरथ चन्द राजमार्ग यसअघि 4-5 मिटर चौडाइको साँगुरो थियो। घुम्तीहरू भने अझै ठूला सवारी साधन चलाउन असहज हुने खालका थिए। अहिले ती घुम्तीहरूलाई 10 मिटर चौडाइको बनाइँदैछ। संघीय सरकारको 5 करोड रकममा अहिले बैतडीको अनारखोलीदेखि झुलाघाटसम्मको 89 किलोमिटर सड़क फराकिलो बनाउने क्रम जारी रहेको छ। सड़क फराकिलो भएसँगै यात्रा गर्न सबैलाई सहज भएको छ। स्थानीय व्यापारी राजेश पन्त।
सड़क दुर्घटनाहरू घटाए, गाडी पनि टर्निङमा ड्राइभरहरूले देख्दैन थियो पहिला, अब यता आफ्नो साइडबाट आइरहेको गाडी पनि देख्छन् अनि पेसेन्जरहरूलाई पनि सजिलो भयो। सड़क दुर्घटनाहरू टर्निङमा जो गाडी ठोक्किन्थे त्यो दुर्घटनाहरू पनि कम भए, बाटो फराकिलो भयो, अगाडिको वस्तु ड्राइभरले अघि नै देखेर आफ्नो कन्ट्रोलिङ गर्न पाउँछ, राम्रो भयो सड़क फराकिलो गरेर।
सड़क विकासको मुख्य पूर्वाधार हो। सड़क पुगेसँगै अन्य सुविधाहरू पनि पुग्ने गर्दछन्। तर अहिले सड़क चौडा बनाउने काम शुरू भए पनि सबै ठाउँमा सम्पन्न भने भएका छैनन्। यसलाई व्यवस्थित बनाउन अझै बाँकी छ। जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्ट भन्नुहुन्छ,
सड़क भनेको सबैभन्दा मुख्य पूर्वाधार हो। यी जो हाइवेहरू छन् पञ्चायत कालमा शुरूआत भएका हुन्, त्यो बेला चाहिँ अब हातले कटिङ गरेका सड़कहरू हुन्। अहिले गएर मोड सुधार गर्ने जो नीति ल्याएको छ सड़कले, त्यो एकदम राम्रो हो।
दशरथ चन्द राजमार्ग फराकिलो हुन थालेसँगै सवारी साधन चलाउन सहज हुन थालेको छ। सड़क स्तरोन्नतिमा भइरहेका केही काममा भने कहीँ न कहीँ कमजोरी भएको जनगुनासो आइरहन्छ। यसलाई व्यवस्थित बनाउन जरूरी छ। सीपी लोहिया, रेडियो नेपाल, बैतडी।
अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तराखण्ड राज्यमा भारी वर्षापछिको बाढ़ी र पहिरोका कारण कम्तीमा 24 जनाको मृत्यु भएको छ। नैनीताल जिल्लाको नैनीतालको बहाव बढ़ेका कारण त्यस जिल्लामा बढ़ी क्षति भएको बताइएको छ। बाढ़ी र पहिरोका कारण 200 भन्दा बढ़ी मानिस बीचबाटैमा अलपत्र परेका छन्। गत 24 घण्टामा उत्तराखण्डमा 200 मिलिमिटर वर्षा मापन गरिएको त्यहाँका मौसमविदहरूले जनाएका छन्। चीनले यो वर्षको शुरूतिर आफूहरूले आणविक क्षमतायुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको भन्ने समाचारको खण्डन गरेको छ। फाइनान्सियल टाइम्स पत्रिकाले पहिलो पटक समाचार लेखेपछि अमेरिकी गुप्तचर निकायले त्यसले अचम्भित भएको बताएको थियो। चीनले आफूहरूले नियमित उड़ान परीक्षण मात्र गरेको र त्यो हाइपरसोनिक क्षेप्यास्त्र नभएको प्रश्न पारेको छ। सो खबरपछि अमेरिका र रशियाली सेना सशंकित भई चिन्ता व्यक्त गरेका थिए। उत्तर कोरियाले जापानको तटीय क्षेत्रमा एउटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरिया र जापानको सेनाले बताएका छन्। दक्षिण कोरिया, जापान र अमेरिकाका गुप्तचर प्रमुखहरूले दक्षिण कोरियामा बैठक गरी उत्तर कोरियाका विषयमा छलफल गरेको समाचार आइरहेका बेला उत्तर कोरियाले जापानी तटीय क्षेत्रमा क्षेप्यास्त्र हानेको हो। अब आर्थिक समाचार अर्जुन श्रेष्ठबाट।
सरकारले सार्वजनिक खरिद ऐन 2063 तथा सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न कार्यदल गठन गर्ने भएको छ। अर्थ मन्त्रालयमा सोमबार आयोजित बैठकले सार्वजनिक खरिद ऐन संशोधन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव देव कुमारी गुरागाईको संयोजकत्वमा मस्यौदा कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा प्रधानमन्त्री कार्यालय, अर्थ, कानून, भौतिक पूर्वाधार, शहरी विकास, ऊर्जा, वन, भूमि व्यवस्था मन्त्रालय लगायतका प्रतिनिधिहरू सदस्य रहनेछन्। कार्यदलले सार्वजनिक खरिद ऐन, नियमावली, बोलपत्र सम्बन्धी कागजात, निर्माण व्यवसायी महासंघ सहित विभिन्न निकाय तथा विज्ञहरूबाट प्राप्त सुझावहरूको अध्ययन गरी 15 दिनभित्र मस्यौदा पेश गर्नेछ। सोमबार नै सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐनमा संशोधन गर्नुपर्ने विषयहरूबारे प्रारम्भिक मस्यौदा प्रस्तुत गरेको थियो। बैठकमा निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूले प्रस्तावित मस्यौदामा गरिएको व्यवस्था आफूहरूलाई स्वीकार्य भए पनि यति नै पर्याप्त नभएको भन्दै 39 बुँदे संस्थागत सुझाव पत्र समेत पेश गरेका छन्। जनार्दन शर्माले सार्वजनिक निर्माणको गुणस्तर, पारदर्शिता र प्रतिस्पर्धाको मर्मलाई ध्यान दिएर संशोधन प्रस्ताव तयार गर्नुपर्नेमा जोड़ दिँदै सार्वजनिक निर्माणमा परामर्शदाता छनौट गर्दा सम्भव भएसम्म स्वदेशी जनशक्तिलाई प्राथमिकता दिने गरी व्यवस्था गर्न समेत निर्देशन दिनुभयो। बैंक तथा वित्तीय संस्थाहरूले बैंकमा लगानी योग्य रकम तरलता अभाव भएपछि निक्षेप रकम जोगाउन आकर्षक ब्याजदर सार्वजनिक गरेका छन्। निक्षेपमा ब्याजदर बढ़ाउने होडबाजीमा उत्रिएका बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा दिने ब्याजदर दोहोरो अंकमा पुर्याएका छन्। बैंकको निक्षेप बढ़ाउने रणनीति अनुसार हिमालय बैंकले सबैभन्दा बढ़ी 11.66% ब्याजदर दिने घोषणा गरेको छ। यस्तै सिद्धार्थ बैंक, एनसीसी बैंक लगायत आधा दर्जन बढ़ी बैंकहरूले पनि निक्षेपमा ब्याजदर बढ़ाउँदै दोहोरो अंकमा पुर्याएका छन्। तनहुँको शुक्ला गण्डकी नगरपालिका 8 संगम टोलमा शीत भण्डार निर्माण कार्यलाई तीव्र बनाइएको छ। संघीय सरकारको सशर्त बजेट अनुदान र नगरपालिकाको बजेटबाट गत वैशाखदेखि निर्माण शुरू गरिएको शीत भण्डारको कामलाई तीव्र बनाइएको हो। सो शीत भण्डारमा कृषकले उत्पादन गरेका कृषि उपज राखेर जुनसुकै बेला पनि बिक्री गर्न सक्ने व्यवस्था मिलाउन शीत भण्डार निर्माण थालिएको वडा अध्यक्ष कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो।
अब खेल समाचार अझै बमबाट।
राष्ट्रिय युवा फुटबल टोली ताजिकिस्तानमा हुने एएफसी U23 एसियन कप छनौट प्रतिस्पर्धा गर्न मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। ताजिकिस्तान जाने 35 सदस्यीय टोलीमा 23 खेलाड़ी र 12 अफिसियल छन्। झण्डै एक महिनाको प्रशिक्षणपछि प्रशिक्षक बाल गोपाल महर्जनले 23 सदस्यीय टोलीको घोषणा गरेका थिए। उनले कमजोर तयारी भए पनि टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास लिएका छन्। मालदिव्सको मालेमा शनिबार सम्पन्न साफ च्याम्पियनशीपको उपविजेता बनेको सिनियर टोलीका 6 खेलाड़ी युवा टोलीमा रहेका छन्। डिफेन्डरदय सुमन अर्याल र गौतम श्रेष्ठसँगै मिडफिल्डर नीति थापा, सुरजजीव ठकुरी, आयुष खनाल र फ्राडर मनिष डाँगी टोलीमा समेटिएका छन्। महर्जनले राष्ट्रिय टोलीका खेलाड़ीले हालसम्म टोलीसँग प्रशिक्षण नगरेकाले केही समस्या रहने बताए। नेपालले प्रतियोगिताको तयारी स्वरूप ताजिकिस्तानमै एक मैत्रीपूर्ण खेल पनि खेल्दैछ। एएफसी U23 एसियन कप छनौट 25-31 अक्टोबरमा हुँदैछ। छनौटमा समूह बीमा नेपालले ताजिकिस्तानसँगै इरान र लेबनानसँग खेल्नेछ। नेपालले कार्तिक 8 गते इरान, कार्तिक 11 गते ताजिकिस्तान र लेबनानसँग कार्तिक 14 गते प्रतिस्पर्धा गर्नेछ। एएफसीले प्रतियोगिताको छनौटमा सहभागी 41 टोलीलाई 11 समूहमा विभाजन गरेको छ। पूर्वका 19 र पश्चिम क्षेत्रका 23 गरेर 3 वा 4 टोली सहितको 11 समूह निर्धारण गरिएको हो। समूह केबाट उत्तर कोरियाले नाम फिर्ता लिएपछि उक्त समूहमा 3 टोली छन्। त्यस्तै समूह एफमा पनि चीन र ब्रेनले नाम फिर्ता लिएका छन्। प्रतियोगिता सन् 2022 जून 1 19 उज्बेकिस्तानमा हुनेछ। छनौट चरणका खेल भने 2021 अक्टोबरमा हुँदैछ। नेपालले हालसम्म एएफसी U23 एसियन कप प्रतियोगिताको छनौट चरण पार गर्न सकेको छैन। पछिल्लो 2 संस्करणमा नेपाली टोली जितविहीन हुँदै छनौटबाट घर फर्केको थियो। दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन। प्रतियोगिताको 5 संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले एक एक पटक उपाधि जितेका छन्। साबिक विजेता दक्षिण कोरिया सन् 2016 उपविजेता समेत रहेको थियो। गत संस्करणमा पराजित साउदी अरेबिया भने 2023 भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो।
अब मौसम आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नम्बर 1-2 लुम्बिनी कर्णाली बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 22 डिग्री सेल्सियस न्यूनतम 19 डिग्री सेल्सियस वर्षा 156.2 मिलिमिटर, काठमाण्डौको अधिकतम 21.8 डिग्री सेल्सियस न्यूनतम 18.7 डिग्री सेल्सियस वर्षा 3.9 मिलिमिटर, पोखराको अधिकतम 24.5 डिग्री सेल्सियस न्यूनतम 19.3 डिग्री सेल्सियस वर्षा 30.5 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 25.6 डिग्री सेल्सियस न्यूनतम 20.8 डिग्री सेल्सियस वर्षा 45.1 मिलीमिटर र दिपालको अधिकतम 20.7 डिग्री सेल्सियस न्यूनतम 19.4 डिग्री सेल्सियस वर्षा 198.2 मिलीमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आइतबारदेखिको वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षति, बझाङमा पहिरोमा परि 23 जना बेपत्ता, विभिन्न जिल्लामा 6 जनाको मृत्यु, सुदूरपश्चिम प्रदेशका 5 पहाड़ी जिल्लामा विद्युत र टेलिफोन सेवा पूर्ण रूपमा अवरूद्ध, बाढ़ी पहिरो र डुबानबाट प्रभावितको तत्काल उद्धार गर्न गृह मन्त्रालयलाई प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन, सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रदेश विपद व्यवस्थापन कोषमा 25 करोड़ रूपियाँ उपलब्ध गराउने निर्णय, नेपाललाई चीनले कोरोना विरूद्धको 20 लाख डोज खोप अनुदानमा उपलब्ध गराउने र भारतको उत्तराखण्ड राज्यमा वर्षापछिको बाढ़ी र पहिरोका कारण कम्तीमा 24 जनाको मृत्यु। हवस्त, साँझ 7 बजेको समाचार यति नै। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।